यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। नवनियुक्त 4 मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ। नेकपा एमालेको 11 औं महाधिवेशन भोलिबाट शुरू हुँदै पाल्पाको निस्ती गाउँपालिकाको चिउरेबासमा जीप दुर्घटना हुँदा 3 जनाको मृत्यु। थाइल्याण्डमा आम निर्वाचनको मार्ग प्रशस्त गर्न संसद विघटन। र नेपाल प्रिमियर लीग एनपीएलको उपाधिका लागि भोलि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स प्रतिस्पर्धा गर्दै। नवनियुक्त 4 मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री कुमार सिंह इङनाम, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्र सिंह भण्डारी, वन तथा वातावरण मन्त्री माधव चौलागाई र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठलाई शपथ गराउनु भएको हो। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिशमा उहाँहरूलाई राष्ट्रपति पौडेलले आज नियुक्त गर्नुभएको हो। गत भदौ 27 गते गठित मौजूदा मन्त्री परिषदको संख्या आजको विस्तारसँगै 14 पुगेको छ। त्यस अवसरमा उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधान न्यायाधीश प्रकाश मान सिंह राउत, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी लगायतको उपस्थिति रहेको थियो। नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री प्राध्यापक डाक्टर कुमार सिंह इङनामले सिंहदरबार स्थित मन्त्रालयमा आजै पदबहाली गर्नुभएको छ। पदबहालीपछि संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै मन्त्री इङनामले बाँझो जमीनको अधिकतम उपयोग गर्नुपर्ने बताउनुभयो। यस्तै नवनियुक्त महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले आजै पदभार ग्रहण गर्दै सार्वजनिक निकायको नीति, कार्यक्रम, संरचना, निर्णय प्रक्रिया तथा कार्य वातावरणलाई लैंगिक दृष्टिले परीक्षण गरी लैंगिक उत्तरदायी शासन प्रणाली प्रवर्धन गर्ने उद्देश्यले तयार गरिएको राष्ट्रिय लैंगिक परीक्षण कार्यविधि 2082 को परिमार्जित मस्यौदा स्वीकृत गर्ने निर्णय गर्नुभयो। त्यस्तै नवनियुक्त श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्र सिंह भण्डारीले आफ्नो योग्यता र क्षमता अनुसार मुलुकको द्वन्द व्यवस्थापनमा सक्रिय हुने समेत बताउनुभयो। उहाँले छोटो समयमा नतिजा देखिने गरी काम गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो। नेकपा एमालेको 11 औं महाधिवेशन भोलिबाट शुरू हुँदैछ। एमाले आज महाधिवेशनको उद्घाटन स्थल भक्तपुरको सल्लाहघारीमा पत्रकार सम्मेलन गरी तयारीको काम अन्तिम चरणमा पुगेको जनाएको छ। उद्घाटन समारोहमा 2200 जना भन्दा बढ़ी महाधिवेशन प्रतिनिधि र 3 लाख भन्दा बढ़ी पार्टी कार्यकर्ताहरू सहभागी हुने नेकपा एमालेका नेता राजन भट्टराईले जानकारी दिनुभयो। महाधिवेशनमा सहभागी हुन काठमाण्डुको पश्चिमतर्फबाट आउने सबै कार्यकर्ताहरू, भक्तपुरको गट्ठाघर र पूर्वतर्फबाट आउने सबैजना जगतेमा जम्मा भई र्याली जुलुस सहित उद्घाटन स्थलसम्म पुग्ने व्यवस्था मिलाइएको एमाले जनाएको छ। यस्तै महाधिवेशनको उद्घाटन सत्र र अन्य कार्यक्रमलाई व्यवस्थित गर्न पार्टीले 10,000 जना भन्दा बढ़ी स्वयंसेवक खटाएको, करिब 500 जना स्वयंसेवक ड्रेस कोड सहित परिचालन गर्ने तयारी गरेको नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं स्वयंसेवक परिचालन समितिका संयोजक भानुभक्त ढकालले बताउनुभयो। महाधिवेशनको उद्घाटन सत्रका लागि सल्लाहघारीमा नेपाल ट्रस्टको नाममा रहेको झण्डै 100 रोपनी क्षेत्रफलमा फैलिएको चौरमा मंच निर्माण गरिएको छ भने सबै सहभागीहरूले मंचको दृश्य हेर्न र सुन्न सक्ने गरी अत्याधुनिक श्रव्य दृश्य सुविधाहरूको समेत व्यवस्था मिलाइएको मंच व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो। भोलि मंगिर 27 गते शनिबारदेखि शुरू हुने एमालेको 11 औं महाधिवेशन मंगिर 29 गतेसम्म चल्नेछ। नेकपा एमाले सचिवालय बैठकले 11 औं राष्ट्रिय महाधिवेशनमा गत भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनबाट पारित विधानका आधारमा नै नयाँ नेतृत्व चयन हुने निर्णय गरेको छ। सचिवालयको आज बसेको बैठकले दोस्रो विधान महाधिवेशनको सर्वोच्चतालाई स्वीकार गर्दै 11 औं राष्ट्रिय महाधिवेशनमा 15 सदस्यीय पदाधिकारी र 251 सदस्यीय केन्द्रीय कमिटी नै रहने निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप गेवालीले जानकारी दिनुभयो। पाल्पाको निस्ती गाउँपालिका 4 मित्याल चिउरेबास भन्ने ठाउँमा जीप दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पाल्पा जिल्ला निस्ती गाउँपालिका 7 बस्ने वर्ष 36 हेमकुमारी सारू सोही स्थानकी 45 वर्षीय ओम कुमारी खाम्चा रहेको र एकजनाको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परि 8 घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होम प्रकाश चौधरीले जानकारी दिनुभयो। अरूण खोलाबाट निस्ती हुँदै रामपुर जाँदै गरेको फोर्स जीप सड़कबाट झण्डै 100 मिटर तल खोल्सामा खसेको थियो। घाइतेहरूको मध्यविन्दु प्रादेशिक अस्पताल नवलपरासी र पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ। विभिन्न मुलुकमा आकर्षक रोजगारीमा पठाइदिने भन्दै 48 युवा युवतीसँग 4,39,00,000 रूपियाँ ठगी गरेको आरोपमा काठमाडौँ महानगरपालिका 27 51 मनोज कुमार सिंह भन्ने अनुप कुमार सिंहलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा झापाको मेचीनगर नगरपालिका 10 धुलाबारीबाट पक्राउ गरेको हो। सीमासहित दोलखाको मेलुङ गाउँपालिका 7 51 लड्डु बहादुर श्रेष्ठले बेरोजगार युवा युवतीलाई बेलायतको म्यान्चेस्टर शहरमा सञ्चालित एक होटलबाट कामदारको माग भएकाले रोजगारी मिलाइदिने भन्दै ठगी गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। उनले आफू पूर्व राजाको भान्जा भएको भन्दै सहजै युवा युवतीलाई ठगी गर्ने गरेको समेत प्रहरी अनुसन्धानबाट खुलेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित गर्नुपर्ने बताउनु भएको छ। नेपाल प्रजातन्त्र सेनानी संघका पदाधिकारीसँगको भेटमा राष्ट्रपति पौडेलले आर्थिक विकास र समृद्धि केन्द्रित गर्न राजनैतिक स्थायित्व र सुशासन पहिलो शर्त भएको बताउनुभयो। उहाँले भ्रष्टाचारको अन्त्य गरी सुशासनका माध्यमबाट मुलुकको विकास गर्ने तथा संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्नुपर्ने आजको आवश्यकता भएको बताउनुभयो। रेडियो नेपालबाट राति 9 समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 देखि बिहान 6 सम्म।
अब रात तपाईको नेपाल टेलिकम राष्ट्रको
संचार। निर्वाचन आयोगले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन निवेदन दिएका दलहरूको नामावली प्रकाशन गरेको छ। निवेदन दिएका मध्ये अन्तिम रूपमा कायम हुन आएका दललाई निर्वाचन चिन्ह प्रदान गरी दलहरूको क्रम निर्धारण गरिएको समानुपातिक निर्वाचन प्रणालीका सहायक निर्वाचन अधिकृत यज्ञ प्रसाद भट्टराईले जानकारी दिनुभयो। 5 निर्वाचन चिन्हमा 12 दलले एकल निर्वाचन चिन्हमा भाग लिने भएकाले समानुपातिक प्रणालीमा 93 निर्वाचन चिन्हमा 100 राजनैतिक दलले भाग लिने सहायक निर्वाचन अधिकृत भट्टराईले जानकारी दिनुभयो। निर्वाचन आयोगले जनसंख्याका आधारमा समानुपातिकतर्फको प्रतिशत निर्धारणका लागि समिति गठन गरेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र 2074 गरेको व्यवस्था बमोजिम दलित आदिवासी जनजाति खस आर्य मधेसी थारू मुस्लिम समूहको लागि प्रतिशत निर्धारण गर्न लागि हो। जनसंख्याका आधारमा समावेशी समूहको प्रतिनिधित्व गराउने सन्दर्भमा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव सुभाष कुमार भट्टराईको संयोजकत्वमा निर्वाचन आयोग संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रतिनिधि रहेको 6 समिति गठन गरेको छ। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले हरेक कार्यक्रममा युवा पुस्तालाई समेट्नु पर्नेमा जोड़ दिनुभएको छ। राष्ट्रिय युवा परिषदद्वारा आज आयोजित सामाजिक जवाबदेहिता मीडिया र युवा सम्वाद विषय कार्यक्रममा मन्त्री खरेलले गत भदौ 23 र 24 गतेको जेनजी आन्दोलनलाई सरकार र जेनजी प्रतिनिधि बीचको सम्झौतामा जनआन्दोलनको मान्यता दिइसकेकाले त्यस आन्दोलनलाई कसैले पनि नजरअन्दाज गर्न नमिल्ने बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आगामी निर्वाचनमा प्रवासी नेपालीलाई मतदानको व्यवस्थासहित अन्तर जिल्ला मतदानको सुनिश्चितता गर्नुपर्ने माग राख्नु भएको छ। पार्टी केन्द्रीय कार्य समितिको बैठकका निर्णयहरू आज सार्वजनिक गर्दै अध्यक्ष लिङदेनले राज संस्था राजनीतिक दल र जेनजी पुस्ता बीच नवीन सहमतिका लागि सरकारसँग माग गर्ने केन्द्रीय कार्य समितिले निर्णय गरेको जानकारी दिनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुक्खा मौसममा आगलागी जन्ने विपदका घटना हुन नदिन आवश्यक पूर्व तयारी, प्रतिकार्य र पुनर्लाभ सम्बन्धी कार्यमा समन्वय र सहजीकरण गर्न तीनै तहका सरकारसँग अनुरोध गरेको छ। प्राधिकरणले आज एक सूचना जारी गर्दै राष्ट्रसंघीय निकाय, गैर सरकारी संघ संस्था, विकास साझेदार, निजी क्षेत्र, नागरिक समाज र संचार जगत लगायत सम्बद्ध सबैले आफ्नो तर्फबाट आवश्यक पहल एवं सहयोग गर्न अनुरोध गरेको छ। पछिल्लो एक महिनाको अवधिमा देशका विभिन्न भूभागमा आगलागीका घटनामा परि 8 जनाको ज्यान गएको छ भने 55 जना घाइते भएका प्राधिकरणले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। थाइल्याण्डका प्रधानमन्त्री अनुटिन चानविराकुलले आज संसद विघटन गरेर आगामी वर्ष प्रारम्भमा हुने आम निर्वाचनको मार्ग प्रशस्त गर्नुभएको छ। उक्त कदम छिमेकी कम्बोडियासँग जारी सीमा विवादको बीचमा जनताको सुरक्षालाई ध्यानमा राख्दै लिइएको निर्णय हो। सरकारी राजपत्रमा प्रकाशित सूचनामा सरकारले विभिन्न चुनौतीहरूको सामना गरिरहेको र स्थिर तथा प्रभावकारी रूपमा प्रशासन सञ्चालन गर्न कठिनाई भइरहेको हुँदा नयाँ निर्वाचन गर्नु उपयुक्त उपाय ठहरिएको उल्लेख छ। थाइल्याण्डको कानून अनुसार संसद विघटन भएपछिका 45 देखि 60 दिनभित्र मतदान हुनुपर्छ, त्यसैले मतदान जनवरी अन्त्य वा फेब्रुअरी शुरूमा हुने अपेक्षा गरिएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
नेपाल उद्योग वाणिज्य महासंघ र भियतनामको अर्थ मन्त्रालय अन्तर्गतको लगानी प्रवर्धन र अन्तर्राष्ट्रिय सहकारी विभाग बीच शुक्रबार द्विपक्षीय लगानी र व्यापारका सम्बन्धमा छलफल भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको नेपाली टोलीले नेपालमा लगानी मैत्री वातावरण रहेको उल्लेख गर्दै लगानीका सम्भाव्य क्षेत्रमा भियतनामका लगानीकर्ताहरूलाई सहजीकरण गरिदिन आग्रह गरेको थियो। अध्यक्ष ढकालले आफूहरू भियतनामी लगानीकर्ताहरूलाई नेपालमा स्वागत गर्न तयार रहेको भन्दै नेपालमा विशेष गरी चिया, कफी, हस्तकला, पर्यटन सेवा, केबल कार, जलविद्युत, सूचना प्रविधि तथा व्यापारका क्षेत्रमा लगानीको ठूलो अवसर रहेको उल्लेख गर्नुभयो। भियतनामको लगानी प्रवर्धन र अन्तर्राष्ट्रिय कार्य विभागका प्रमुख वाङ थान तामले भियतनामको आर्थिक अवस्था, प्रत्यक्ष विदेशी लगानी र लगानीका सम्भाव्य क्षेत्रबारे जानकारी दिँदै आफूहरू नेपालसँग आर्थिक तथा कूटनीति सम्बन्ध बढ़ाउन इच्छुक रहेको बताउनुभयो। नेपाल राष्ट्र बैंकले 6,60 करोड़ रूपियाँ लगानी गर्ने भएको छ। राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने भएको हो। राष्ट्र बैंकले क वर्गका वाणिज्य बैंक, ख वर्गका राष्ट्रिय स्तरका विकास बैंक र वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरूमा उक्त परिणाम बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने जनाएको छ। राष्ट्र बैंकले वाणिज्य बैंकमा 5,28 करोड़, विकास बैंकमा 79 करोड़ र वित्त कम्पनीमा 33 करोड़ मुद्दती निक्षेपमा लगानी गर्नेछ। अनौपचारिक क्षेत्रका श्रमिक महिलाहरूले आफूहरूका सेवा सुरक्षाका विषयमा सरकार समक्ष 7 बुँदे माग पत्र प्रस्तुत गरेका छन्। 5 प्रदेशका 13 जिल्लामा रहेका अनौपचारिक क्षेत्रका कामकाजी महिला श्रमिकहरूले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी सरकार समक्ष पेश गरेका मागहरूका बारेमा जानकारी गराएका छन्। स्थानीय तहमा सबै अनौपचारिक क्षेत्रका श्रमिकहरूको अनिवार्य दर्ता तथा श्रम ऐनले तोके अनुसार न्यूनतम तथा न्यायसंगत पारिश्रमिकको सुनिश्चितता गर्नुपर्ने, सुरक्षित कार्यस्थल तथा बीमा सुविधामा पहुँचको व्यवस्था गर्न तत्काल प्रभावकारी कदम चाल्नुपर्ने उनीहरूको माग छ। अण्डाको प्रतिगोटा लागत मूल्य बढ़ेर 19.12 रूपियाँ पुगेको एक अध्ययनले देखाएको छ। पोल्ट्री व्यवसायी मंचले कृषि तथा वन विज्ञान विश्वविद्यालयका विज्ञहरूको समिति बनाई गरेको अध्ययन अनुसार यसअघिको लागत मूल्य भन्दा वृद्धि भएर लागत मूल्य कायम भएको उल्लेख छ। लागत मूल्य अध्ययन समितिका सदस्य सचिव कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उप प्राध्यापक डाक्टर अनन्त दाहालले एउटा अण्डाको लागत मूल्य 19.12 रूपियाँ पर्न आएको बताउनुभयो। यसअघि विगतमा लागत मूल्य 16.56 रूपियाँ रहेको थियो। नेपाली बजारमा शुक्रबार एकै दिन सुनको भाव तोलामा 3,500 रूपियाँले बढ़ेको छ। यस दिन सुन प्रति तोला 2,56,600 रूपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
अब खेल समाचार अझै बमबाट।
दोस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएलको फाइनल खेल शनिबार हुँदैछ। किर्तिपुर स्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दिउँसो 3:30 बजे हुने फाइनल खेलमा साबिक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भेट्नेछन्। सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई 77 रनले हराउँदै उपाधि नजिक पुगेको हो। लुम्बिनीले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई नै 40 रनले पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो। पहिलो क्वालिफायरमा सुदीर पश्चिमसँग पराजित भएको विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको थियो। दिपेन्द्र सिंह एरीको कप्तानीमा रहेको सुदूरपश्चिम उपाधि दावेदार टोली हो। गत वर्ष फाइनलमा जनकपुर बोल्डसँग 5 विकेटले पराजित भएको सुदूरपश्चिम यसपटक उपाधि जित्ने लक्ष्यमा छ। गत संस्करणमा लीग चरणबाटै बाहिरिएको रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी यसपटक जसरी भए पनि ट्रफी भित्राउने दाउमा छ। लीग चरणमा भएको यी दुवै बीचको खेलमा सुदूरपश्चिमले 7 विकेटको जित हात पारेको थियो। एनपीएलको विजेताले ₹1,10,00,000 पुरस्कार प्राप्त गर्नेछ। दोस्रो हुने टोलीले ₹51,00,000, तेस्रो टोलीले ₹25,00,000 र चौथो हुने टोलीले ₹15,00,000 रूपियाँ प्राप्त गर्नेछ। नेपाल क्रिकेट संघको आयोजनामा मंगसिर 1 गतेदेखि शुरू भएको प्रतियोगितामा 8 टोलीको सहभागिता रहेको थियो। पछिल्ला 4 मध्ये 3 खेलमा पराजय भएको नेपाली राष्ट्रिय महिला फुटबल टोलीको फिफा वरियता यथावत रहेको छ। फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल 99 स्थानमा कायमै रहेको छ। नेपालले अक्टोबरदेखि डिसेम्बरसम्म 4 खेल खेलेको थियो। इरानसँग 3-0 पराजित भएको नेपालले भारतलाई 2-1 गोलले पाखा लगाएको थियो। त्यस्तै इण्डोनेसियासँग 2-1 र चाइनिज ताइपानसँग 1-0 गोलले पराजित हुन पुगेको थियो।
अब मौसम आगामी 24 घण्टामा कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नवनियुक्त 4 मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ। नेकपा एमालेको 11 महाधिवेशन भोलिबाट शुरू हुँदै पाल्पाको निस्ती गाउँपालिकाको चिउरेबासमा जीप दुर्घटना हुँदा 3 जनाको मृत्यु। थाइल्याण्डमा आम निर्वाचनको मार्ग प्रशस्त गर्न संसद विघटन र नेपाल प्रिमियर लीग एनपीएलको उपाधिका लागि भोलि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स प्रतिस्पर्धा गर्दै रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।